तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/नेपाली जानुहोस्।
र श्रोतावृन्द, अस्ट्रेलियामा अब शाही आयोगले यतिखेर एजेड केयर अर्थात् वृद्धवृद्धाहरूको स्याहारको क्षेत्रमा थुप्रै समस्याहरू रहेको निष्कर्षसहित समस्याको पहिचानका लागि अनुसन्धान गरिरहेको छ। यो सम्बन्धी एउटा रिपोर्ट प्रस्तुत गर्न गइरहेकी छु। आगामी फेब्रुअरी महिनामा आयोगले आफ्नो सुझावसहितको अन्तिम रिपोर्ट सरकार समक्ष बुझाउँदैछ र थुप्रै नेपालीहरूका लागि कार्यक्षेत्र पनि बनेको एज केयरको क्षेत्रमा रेसिडेन्सियल केयर अर्थात् एज केयर होमहरूमा रेजिस्टर्ड नर्स एवं स्याहार कर्मचारीहरूले न्यून सङ्ख्यामा राखिने जसका कारण अब त्यहाँ बसोबास गर्ने वृद्धहरूले उचित स्याहार नपाउने गुनासो पनि अधिक सुनिन्छ। यसबाहेक अन्य थुप्रै समस्या रहेको र सरकारले यसमा उचित कदम चाल्नुपर्ने माग पनि रहँदै आएको छ। आज हामीले एज केयरको क्षेत्रमा निकै लामो अनुभव रहेको र यसमै थुप्रै अनुसन्धानहरूमा सक्रिय नेपाली मूलका विज्ञ डाक्टर अपिल गुरुङसँग एज केयरका क्षेत्रमा रहेका समस्याहरूका बारेमा कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानीको केही छोटो अंश।
सबभन्दा पहिला त डाक्टर अपिल, स्वागत छ तपाईँलाई एसपिएस नेपालीको यो कार्यक्रममा।
धन्यवाद कृष्णजी, र एसपिएस रेडियो सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई पनि मेरो नमस्कार।
अब तपाईँ अब एज केयरको क्षेत्रमा लामो अनुभव भएको र यसैको ज्ञान पनि भएको मान्छे, पछिल्लो समय एज केयरको सेक्टर चाहिँ सरकारको व्यवस्थाको क्षेत्रमा परेको छ भन्ने गुनासो पनि सुनिन्छ र यही कुरा चाहिँ रोयल कमिसनको अन्तरिम रिपोर्टमा पनि देखाएछ। वास्तवमा के कस्ता समस्याहरू छन् त यो वृद्ध स्याहार केन्द्रमा?
हजुर, धन्यवाद कृष्णजी, एकदमै सठिक प्रश्न गर्नुभयो तपाईँले। र अहिले के छ भन्दाखेरि, अनफोर्चुनेटली समस्या नै समस्या छ। र यो कसरी भयो भन्दाखेरि, तपाईँको 2018 जुन एबिसीको फोक अनर्स प्रोग्राममा तपाईँको कार्यक्रम देखाइयो, त्यसमा चाहिँ निकै एज केयरको जुन हालत उनीहरूले त्यहाँ चित्रण गर्नुभयो, त्यसमा निकै नै मर्मस्पर्शी एक प्रकारको एकदमै हार्ड टचिङ भनौँ न कन्डिसन देखाइएको थियो। त्यो त्यसले गर्दाखेरि हाम्रो स्कट मोरिसनले त्यस बेला रोयल कमिसन एनाउन्स गर्नुभएको थियो, र अभियसली त्यो इलेक्सन अगाडि नै थियो 2018 एन्डमा। र त्यसपछि फेरि अहिले आएर COVID-19 चपेटामा परेको भिक्टोरियाको अधिकांश धेरै जस्तो एज केयर होममा 650 बढी ज्येष्ठ नागरिकहरूको मृत्यु भएकोले के पुष्टि गर्दछ भन्दाखेरि, हाम्रो एज केयरमा समस्या धेरै छन् र अहिले पनि यथावत नै छन्। र त्यसमा अब के कुराहरू भन्नुपर्दाखेरि चाहिँ, अब तपाईँको माइक्रो र म्याक्रो लेभलमा हेर्दाखेरि, माइक्रो लेभलमा चाहिँ तपाईँको अब बेसिक कुराहरू जस्तै अब खानपानको कुरा गर्दाखेरि न्युट्रिसनको कुरा आउँछ। अब कुनै पनि एउटा ओल्डर एडल्टलाई एकदमै हेल्दी लिभिङ गर्नको लागि एउटा ब्यालेन्स डाइट चाहिन्छ र विशेष प्रकारको डाइट पनि चाहिन्छ। तर अहिले चाहिँ सरकारले एलोकेट गरेको भनेको केवल $8 मात्रै। $8 भनेको तपाईँको सायद 2 कप कफी आउँछ होला सायद, होइन बाहिर। अब त्यस्तो अवस्था छ र यो चाहिँ निकै एकदमै एक प्रकारको कन्सर्नको विषय हो भनेर स्पेसलिस्टहरू र एक्सपर्टहरूले पनि भनिरहेको छ। र त्यसपछि तपाईँको आउँछ अरू स्किन केयर भनौँ एक प्रकार, किनकि अब ओल्डर एडल्टको छालाको सम्बन्धी धेरै समस्या, एकदम फ्रजाइल स्किन हुन्छ र त्यसमा पनि एकै ठाउँमा बसिरहनु पर्ने, धेरै बिस्तारमा बेड बाउन्ड, व्हिल चेयर बाउन्ड, अब यस्ता ओल्डर एडल्टहरूलाई होइन प्रेसर अल्सरहरू हुने, यस्ता अरू समस्याहरू पनि देखा पर्छ। र पछि गएर तपाईँको अब हाइजिन केयरहरू, अब धेरै समयमा राम्रो हाइजिन नपाएको, र अर्को यो चाहिँ बेसिक एउटा माइक्रो लेभलमा मात्रै कुरा गर्दैछु म तपाईँको। र अहिले माइक्रो लेभलमा हेर्ने हो भने तपाईँको फेरि ओभरअल तपाईँको के छ भन्दाखेरि, यो अधिकांश ज्येष्ठ नागरिकहरू जुन एज केयर होममा बस्नुहुन्छ उहाँहरूलाई सोसियल आइसोलेसनको समस्या छ। र एज केयर होमहरूमा जुन प्रकारको सपोर्ट हुनुपर्ने, जस्तै मेडिकल सपोर्ट जेनरल प्र्याक्टिसनर अथवा जिपीले गर्छ, त्यो निकै नै कम पाइएको र हुनुपर्ने अवस्था लेभलसम्ममा त्यो सपोर्ट छैन भन्ने कुरा रिसर्चहरूले पुष्टि गरिसकेको छ। र यसमा पनि तपाईँको के छ भन्दाखेरि, अनि अर्को समस्या के छ, फन्डिङको इस्यु आउँछ तपाईँको। अब तपाईँलाई हेर्ने भए 2017-18 अस्ट्रेलियन गभर्मेन्टले एज केयरमा तपाईँको $12 बिलियन इन्भेस्ट गरेको थियो, र त्यसमा ट्रान्सपेरेन्सी अथवा पारदर्शिता नभएको र यो पैसा एक्ज्याक्टली कहाँ युटिलाइज भयो, कता गयो भन्ने कुरा पनि क्लियर छैन, र यति ठुलो एमाउन्ट तपाईँको ट्याक्स पेयरको अमाउन्ट कहाँ गयो भन्ने कुरामा पनि समस्या हो एउटा। र त्यसपछि अर्को कुरा आउँछ स्टाफिङको कुरा हो, फेरि अब त्यहाँ पर्याप्त मात्रामा स्टाफहरू नभएको, र तपाईँको यो पर्सनल केयर वर्कर जो more than 70% वर्कफोर्स हो एज केयरको, उनीहरू रेगुलेट नभएको। र यो त मैले बेसिक एउटा कि इस्युजहरू मात्रै हाइलाइट गरेको हुँ कृष्णजी, र समस्या भनियो भने त हामी यहाँ दिनभरि कुरा गर्न सक्छौँ बारेमा।
जस्तो यही कुरा गर्दाखेरि, जस्तो एज केयर होममा चाहिँ नर्स र त्यहाँ बस्ने रेजिडेन्टहरूको बिचको जुन रेसियो अनुपात चाहिँ छ, त्यो नमिल्दाखेरि चाहिँ नि एज केयरमा काम गर्ने मान्छेहरू अथवा स्टाफहरूले चाहिँ अलिक बढी व्यवहार अथवा भार पर्ने पनि समस्या हो।
हजुर कृष्णजी, त इट इज एब्सोल्युटली करेक्ट। र अलिकति इतिहास भन्नुपर्दाखेरि तपाईँको यो एज केयर एक्ट जुन लेजिस्लेसन छ एज केयरको 1997 जोन हावर्ड जो लिबरल प्राइम मिनिस्टर थिए उहाँले इन्ट्रोड्युस गर्नुभएको हो। र यो लेजिस्लेसनको अप्रोच के छ भन्दा फ्री मार्केट अप्रोच, त्यतिखेर उनीहरूले एज केयरलाई डिरेगुलेट गरिदिए र उनीहरूको औचित्य के थियो भन्दा फ्री मार्केट कम्पिटिसन गराउने र कम्पनी बिच कम्पिटिसन भएपछि कन्ज्युमरलाई फाइदा हुन्छ भन्ने एउटा कन्सेप्ट थियो। तर अनफोर्चुनेटली के भयो भन्दाखेरि 20 यता हेर्दाखेरि यो त फेल्ड एक्सपेरिमेन्ट भयो भन्ने हाम्रो यो मान्यता छ, किनकि तपाईँको फ्री मार्केट अप्रोच तपाईँको अरू कमोडिटीमा लागु हुनसक्छ, जस्तै अब टेलिकम्युनिकेसन कम्पनीजहरूमा धेरै प्रोभाइडर छ, कन्ज्युमरलाई फाइदा हुनसक्छ, तर एज केयरमा चाहिँ इट्स जस्ट अ फेल्ड एक्सपेरिमेन्ट।
रोयल कमिसनको चाहिँ रिपोर्ट, फाइनल रिपोर्ट आइसकेपछि यसमा चाहिँ बुदागत रूपमा यो यो चिजमा चाहिँ यसले चाहिँ सुझाव दिन्छ भन्ने खालको बुदागत रूपमा कुन कुन चिजलाई समेट्न सकिन्छ र सरकारले गभर्मेन्टले चाहिँ त्यो सुझावलाई के वास्तवमा ल्याउँछ त, त्यसले काम गरेर देखाउँछ कि देखाउँदैन, कस्तो हुन्छ?
इन्ट्रेस्टिङली कुरा के छ भन्दा रोयल कमिसन भनेको यस्तो एउटा महँगो इन्भेस्टिगेसन हो जसमा मिलियन्स खर्च हुन्छ र उसको एउटा स्विपिङ पावर पनि के हुन्छ, उसले जसलाई पनि कठघरामा उभ्याएर क्वेसन सोध्न सक्छ, प्रश्न सोध्न सक्छ, तर रोयल कमिसनले चाहिँ आफ्नो फाइन्डिङ्सहरू इन्फोर्स गर्न सक्दैन।
जस्तो पछिल्लो समय केही समय अगाडि चाहिँ जस्तो नेपाली नै समुदायका केही व्यक्ति भनौँ न केही सदस्यहरूले चाहिँ एज केयरमा बस्ने रेजिडेन्टलाई पिटेको अथवा रेजिडेन्टबाट पनि आफू बेला बेलामा हिंसामा पर्ने गरेको भन्ने पनि सुनिन्छ।
यो दुर्भाग्यपूर्ण केस हो र यस्तो केसेसहरू भएको हामीले मिडियामा पनि देखेका छौँ र अनफोर्चुनेटली हाम्रो एकजना नेपालीहरू पनि यसमा पर्नु भएको छ। र म यो के भन्दछु भन्दाखेरि यसलाई हामीले रियाक्टिभली भन्दा प्रोएक्टिभली लिनुपर्छ, किनकि रियाक्टिभ भएर ल कसैलाई कारवाही त ठिक छ, त्यो गरिन्छ विधि अनुसार, तर हामीले किन यो घटना भयो, कसरी भयो र यसलाई कसरी प्रिभेन्ट गर्न सक्नु पर्छ भनेरतिर लाग्नु पर्दछ हामीले। र के छ भन्दाखेरि अधिकांश मैले अघि नै भने पर्सनल केयर वर्करहरू भनेको अब तपाईँको कोही सर्टिफिकेट 3 लिएर आएका छन्, एआइएनहरू असिस्टेन्ट इन नर्सिङ भन्छन् उनीहरूले, र अर्को चाहिँ पर्सनल केयर वर्कर तपाईँको एउटा बेसिक म्यानुअल ह्यान्डलिङ र फर्स्ट एड ट्रेनिङ लिएर पनि मान्छे पर्सनल केयर वर्कर हुन सक्दछन्। र अधिकांश तपाईँको पोलिटिसियन्सहरू अथवा पोलिसी मेकरहरूको बुझाइ कस्तो छ भन्दाखेरि बुढाबुढीलाई हेर्ने काम भनेको एउटा सामान्य काम हो, खाना खुवाउने, उनीहरूलाई शौच गराउने अथवा सुत्न मद्दत गर्ने, उनीहरूलाई बिस्तारामा राख्ने निकाल्ने यति मात्रै हो। तर अनफोर्चुनेटली कुनै पनि ज्येष्ठ नागरिकलाई हेर्नको लागि चाहिँ एकदम कम्प्लेक्स कुरा हो, किनकि अधिकांश तपाईँ केयर होममा हेर्नुहुन्छ भने उनीहरू 6-7 भन्दा बढी औषधि सेवन गर्नुहुन्छ, उहाँको कम्प्लेक्स हेल्थ कन्डिसनहरू छ, मधुमेहदेखि लिएर रक्तचापदेखि लिएर यस्ता कुराहरू छन्, र यस्तोलाई हेर्नको लागि तपाईँलाई थप ट्रेनिङ, राम्रो एजुकेसनको आवश्यकता पर्दछ।
र श्रोताबृन्द उनी थिए डाक्टर अपिल गुरुङ र एज केयरका क्षेत्रका समस्याहरूका बारेमा चर्चा गर्दै थिए। अब भने हामी एज केयर होमहरूमा रेजिस्टर्ड नर्सका रूपमा लामो समयसम्म कार्यरत रहेकी एकजना रेजिस्टर्ड नर्स लक्ष्मी फुयालसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ, जहाँ आफ्नो करियरका दौरान उहाँले एक्लैले स्याहार केन्द्रमा रहेका 50 वृद्धाबृद्धहरूलाई एक्लैले एक समयमा हेर्नु परेको अनुभव बाँटेकी छिन्।
म आरएन भएर काम गरे पनि आरएनको पनि छुट्टी प्रेसर हुन्छ, त्यस्तै गरेर केयर स्टाफहरू हुन्छन् उहाँहरूको पनि छुट्टी प्रेसर हुन्छ। धेरै जस्तो एज केयरमा चाहिँ थोरै नै आरएन हुन्छ, तर रेसिडेन्टको रेसियो चाहिँ अलि धेरै नै हुन्छ। अनि एउटै आरएनले चाहिँ सबै धेरै जस्तो रेसिडेन्टहरू अब हेरी हेरी हुन्छ, होइन, मैले गर्ने एज केयर 40 सानो छ, त्यसमा चाहिँ थोरै रेसिडेन्टहरू हुनुहुन्छ भने अब कति एज केयरमा चाहिँ धेरै पनि हुनुहुन्छ। त्यही भएर त्यो चाहिँ यति नै रेसिडेन्टलाई यति नै आरएनले हेर्नुपर्छ भन्ने चाहिँ कुनै पनि एज केयर फेसिलिटीमा चाहिँ त्यस्तो छैन। अनि त्यस्तै गरेर केयर स्टाफ पनि यति रेसियोलाई यतिले हेर्ने भन्ने हुँदैन, अलिकति हाई केयर र लो केयर मिडियम भन्ने खालको चाहिँ हुन्छ। मैले चाहिँ जो अब एउटा आरएन भएर मैले 55 पनि हेरेछु, होइन, अनि त्यो त्यतिसम्म त सिङ्गल,
हजुर हजुर। अनि
के वर्कर लगभग 5-6 हुन्छन्। कस्तो हुन्छ भने कसैको सर्ट सिफ्ट भन्ने हुन्छ, बिहान स्टार्ट गर्नु पर्यो भने नि जस्तै बिहान इनकेस लाइक फर इक्जाम्पल 6-2 सिफ्ट छ भने कसैको 6-11 सिफ्ट पनि हुनसक्छ, किनभने पिक आवरमा अलिक धेरै स्टाफिङ गरे हुन्छ, त्यसपछि अलिकति रिड्युस गरेर पनि हुन्छ क्या नम्बर।
एआइएनहरू हुन्छ नि स्टाफहरू, उनीहरूले चाहिँ एकजना बराबर कतिजनासम्म रेजिडेन्टलाई हेर्नुपर्ने हुन्छ?
जस्तै 2 मिलेर 13-14 हेर्नुपर्ने जस्तो हुन्छ, एकजना भनेर एउटादेखि यतिदेखि भन्ने चाहिँ अलिक दिँदैन, होइन, नर्मली जस्तै फ्लोर वाइज दिन हुन्छ, प्रायः जस्तो फ्लोर वाइज दिने हुन्छ, होइन, अब कुनै कुनै रेसिडेन्सियल यो फ्लोर यो युनिट भनेर हुन्छ, त्यही युनिटमा प्राय 2 राखेको हुन्छ, अनि यतिजनालाई यतिले हेर्ने भन्दा लगभग 2 भागमा चाहिँ त्यही 10-12-13 14 पढ्न सक्छ नर्मली।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।